मुफ्ती तारिक मसूद के बयानात के लिए मुफ्ती साहब के ऑफिशियल चैनल मुफ्ती तारिक मसूद स्पीचेस को सब्सक्राइब करें।
अल्हम्दुलिल्लाह नहमदुहु व नुसल्लि अला रसूलिहिल करीम अम्मा बाद फाऊदु बिललाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम। आवाज नहीं आ रही क्या? अच्छा माशाल्लाह माशाल्लाह। आप लोग खामोश होंगे तो मैं बयान शुरू करूंगा ना भाई। बांग्लादेश में पहला दौरा है मेरा, इससे पहले मैं बांग्लादेश कभी भी नहीं आया। आने का शौक बहुत था लेकिन अल्लाह ने अब तौफीक दी, मौका दिया, आप लोगों की दावत पे मैं आया। मुझे यहाँ का दीनी माहौल देखकर बहुत ज्यादा खुशी हुई। यहाँ बयान में कितने लोग होंगे? तकरीबन 5-6 हजार लोग माशाल्लाह। कितने फ्लोर पे मस्जिद है ये? 11 मंजिल पे मस्जिद ही मस्जिद। पहली दफा ऐसी मस्जिद मैंने देखी है कि 11 मंजिलों पे मस्जिद ही मस्जिद। यहाँ के मदारिस माशाल्लाह ऐसे फुल आबाद, मस्जिदें फुल आबाद, लोगों में उलमा की मोहब्बत, दीनी जज्बा। आज मेरा यूनिवर्सिटी में भी बयान था, बांग्लादेश यूनिवर्सिटी, सॉरी ढाका यूनिवर्सिटी, बांग्लादेश यूनिवर्सिटी ऑफ इंजीनियरिंग एंड टेक्नोलॉजी, वो एक नाम है ना, वहां का भी दीनी माहौल देखा। यूनिवर्सिटी का माहौल इतना अच्छा माशाल्लाह, बच्चियां भी लड़कियां भी पर्दे में, लड़के भी ऐसे शरीफ नफ्स किस्म के, सीधे सादे, नेक परहेजगार, होलिये से लग रहे थे, कोई शरारत नहीं। तो किसने इतनी मेहनत की है भाई यहां पे दीनी बहारें कायम करने में? कौन है? खुद ब खुद तो ये नहीं होता। दुनिया में कोई काम खुद ब खुद होता है? तो जो इतनी लोगों के दिलों में उलमा की मोहब्बत, इसका मतलब पहले कुछ लोग आए हैं जिन्होंने कुर्बानियां दी हैं बांग्लादेश में और दीन को जिंदा किया है, दीन को जिंदा किया है। हमने एक डॉक्यूमेंट्री देखी थी, उसमें मगरमच्छ शिकार करता है, नहीं शेर शिकार करता है दरिया के किनारे, और दरिया के किनारे उसको खाने की कोशिश करता है, इतने में पीछे से मगरमच्छ आता है और शेर का शिकार ले जाता है उठा। रेडीमेड नाश्ता। तो वो डॉक्यूमेंट्री हिंदी में थी, तो वो कहता है लो भाई करे कोई और खाए कोई और। तो हम तो अब जो हमारे अकाबिर और उलमा ने मेहनतें की हैं उसका फल खा रहे हैं। अभी मेहनतें करने वाले तो गुजर गए। कनाडा मेरा जाना हुआ, इससे पहले मैं कनाडा से होके आया हूं, मेरी एक मुलाकात हुई वहां पे एक मौलाना साहब जो 40 साल पहले कनाडा गए थे। कहते हैं 40 साल पहले हलाल गोश्त नहीं मिलता था, जो मुसलमानों की औलादे हैं मुर्तद हो चुकी थी। तो वो मौलाना हिंदुस्तान से गए, कि उनका ताल्लुक भी देवबंद से। कहते हैं मैंने वहां जाके जो उन्होंने मेहनत की, बच्चों को अपनी गाड़ी में लेने जाते घर में, मस्जिद में लाके कुरान पढ़ा के फ्री में वापस पहुंचाते, क्योंकि लोग अपने बच्चों को कुरान पढ़ाने के लिए भी तैयार नहीं थे। कई कई महीने, कई कई साल सब्जियां और दाल पे गुजारा किया। मुसलमान गुजारा कर सकता है दाल पे? मुसलमान जिसने 4 शादियां करनी हो, गोश्त खाए बगैर, गोश्त के बगैर उसका गुजारा नहीं होता। तो वो सब्जियां उबाली हैं लोगों ने अमेरिका, कनाडा में, जापान में, फिर उनकी मेहनतों से वहां हलाल गोश्त का रिवाज बढ़ा, दीन की बहारें। आज उन आलिम के शागिर्द बड़े हो गए हैं, बड़ा एहतराम करते हैं, कहते हैं इन्होंने हमारा ईमान बचाया है, इन्होंने हमारा कुरान बचाया है। तो ये हमारे अकाबिर की मेहनतें हैं, बर्मा में, बांग्लादेश में, साउथ अफ्रीका में, सबके ताने बाने हिंदुस्तान से जाके मिलते हैं। मजाहिरे उलूम दारुल उलूम देवबंद, जहां भी दुनिया में जाओ, जहां भी इतने मदरसे, मैं सबसे पहले 2015 में बर्मा आया, म्यांमार। बर्मा तो एक गैर मुस्लिम स्टेट है। मैं जब वहां गया, वहां मैंने बड़े बड़े मदरसे देखे, दीनी तालीम हो रही है, 8-8 साल के लिए बच्चे पढ़ रहे हैं वहां पे। तो मैंने पूछा, भाई यहां दीनी तालीम और मस्जिदें कैसे आबाद हैं, इतनी बड़ी बड़ी मस्जिदें, इतने इमाम कहां से मिले, कहां से आए? भाई कोई मजाहिरे उलूम से, देवबंद से एक मौलाना आए थे 50 साल पहले, कोई 60 साल पहले, उनकी मेहनतें। अफ्रीका में जाओ तो ये गुजराती लोग भी, ये कोई अल्लाह की अलग ही मखलूक है। जहां दुनिया में गए, मदरसा बनाया, मस्जिद बनाई, अपने खर्चे पे, अपनी तिजारत पे। दुनिया में हर जगह गुजराती मिलेंगे आपको, हर जगह। अच्छा, यहां भी है माशाल्लाह। गुजरातियों के जो जद्दे अमजद थे ना, जो दादा के परदादा, लगता है उनमें एक शादी का रिवाज नहीं था, क्योंकि पूरी दुनिया को गुजरातियों से भरना ये एक बीवी से मुमकिन नहीं है। एक हमारे जो केपीके के माशाल्लाह पश्तून है, सारी दुनिया में फैले हुए हैं। जो कौम भी जिंदा रहना चाहती है ना, उसको अपनी नस्ल बढ़ानी पड़ती है। बॉर्डर तोड़ के, मुल्क छोटा पड़े, बॉर्डर तोड़ के निकलते हैं। इटली जब मैं गया, इटली गया तो मैंने वहां बांग्लादेशी साथी बहुत देखे। इतने मिलने आ रहे थे बांग्लादेश के, ये बांग्लादेश के, ये बांग्लादेश के। वहां एक जनरल स्टोर में हम गए, मैंने साथियों से कहा कि मुझे यहां इटली में कोई बच्चा नजर नहीं आ रहा। अंग्रेजों का बच्चे होते हैं ना, पार्कों में होते हैं, कहीं पार्कों में तो आते ही वो लोग हैं ना जिनकी फैमिली होती है। मैंने कहा यहां नॉर्मल जगहों पे बच्चे नजर नहीं आते, हमारे तो आए आपको बच्चे गली महल्लों में कितने नजर आएंगे खेलते हुए। मैंने कहा इटली में बच्चा मार्केट से क्यों शार्ट हो गया? तो मैं जब वहां गया, एक जनरल स्टोर में हमें दूर वॉकर में एक बच्चा नजर आया कि एक आदमी अपने बच्चे को लेके घूम रहा है। मैंने कहा चलो किसी एक अंग्रेज का बच्चा तो, अंग्रेज तो नहीं है वो लोग, इटली वाले तो उनकी अलग जबान है, चलो बच्चा तो नजर आया। पार्कों में तो नजर आते हैं लेकिन जनरल जगहों पे बहुत कम नजर आते हैं। मैं वहां गया तो देखा वो बांग्लादेशी साथी थे अपना बच्चा लेके घूम रहे। वहां बांग्लादेश के लोग इतने ज्यादा, मुझे इटली में बांग्लादेश के लोग नजर आए। अब इटली वालों की नस्ल कम हो रही है, हकीकत है ये, हकीकत है ये। वहां की हुकूमत परेशान है, पता है आपको? इलाके के इलाके खाली हो गए, ये रिपोर्ट है। बहुत से इलाके इटली में वीरान। लोग कहते हैं कि नहीं, हम तो गए हैं मिलान में, वहां तो बहुत पब्लिक है। भाई जो बड़े बड़े इलाके थे, शहर थे, आहिस्ता आहिस्ता वीरान होके खत्म। वो तो आबादी सिमट रही है ना। हमारे मुसलमान भाई बांग्लादेश वालों ने अपनी स्पीड अल्हम्दुलिल्लाह मेंटेन रखी हुई है। जापान में हमारे पश्तूनों ने, पठान भाइयों ने अपनी स्पीड पे कोई कॉम्प्रोमाइज नहीं किया। इटली में बांग्लादेशी साथियों ने, मैंने कहा और 8 से 5 तो निस्वार भी मिल रही है जापान में, और चपली कबाब के होटल भी मिल रहे। समझ रहे है? निस्वार जानते हैं आप लोग? वो नहीं, यूं करके रखी जाती है यहाँ पे, ये करके रखते हैं यहाँ। चलो कभी कराची आओ तो हम, अच्छा गुल बोलते हैं, चलो खैर, चलो जो भी बोलते हैं खैर। तो बड़ी मेहनतें की उलमा ने, और ये मेहनतें आज से नहीं हो रही, आदम अलैह सलाम के जमाने से दीन को जिंदा रखने की मेहनत हो रही है। तो सोचने की बात है, क्या चीज थी इन अकाबिर ने जो मेहनतें की, खून पसीना बहाया, कोई उनका माली फायदा नहीं था इसमें, इतनी इतनी कुर्बानियां दी। पैगंबरों ने कुर्बानियां दी, सहाबा ने कुर्बानियां दी, ताबईन ने कुर्बानियां दी, तब ताबईन ने कुर्बानियां दी, मुहद्दिसीन ने कुर्बानियां दी, फुकहा ने कुर्बानियां दी। तो इतनी कुर्बानियां क्यों देते रहे हैं? एक मिनट खड़े रहने देना, खड़े रहने देना, कोई बात। तो इतनी कुर्बानियां क्यों दी हैं? मूसा अलैहिस्सलाम ने कुर्बानी दी, کس کے خلاف؟ فرعون کے خلاف. اللہ تعالیٰ نے حضرت موسیٰ علیہ السلام کو فرعون کے پاس بھیجا اور موسیٰ علیہ السلام کو اللہ نے کیا فرمایا کہ فرعون سے جا کے کہنا قولا له قولا لینا لعلہ یتذکر او یخشا, شاید کہ اس کو نصیحت حاصل ہو جائے یا شاید ہی اللہ کے عذاب سے ڈر جائے. بنی اسرائیل تھے مومن, بنی اسرائیل پیغمبروں پر ایمان رکھتے تھے, غلام بن چکے تھے, فرعون غالب آ گئے تھا. دنیا میں بہت ساری قومیں غلام بنتی ہیں لیکن اللہ ان کی نجات کے لیے کسی پیغمبر کو نہیں بھیجتا رہا. بنی اسرائیل چونکہ ایمان والے تھے, اللہ کو, اللہ کے پیغمبروں کو مانتے تھے, جب وہ غلام بنے ہیں ان پہ فرعونیوں نے ظلم کیا ہے تو اللہ نے ان کو نجات دلانے کے لیے, دنیا کا امام بنانے کے لیے کس کو بھیجا؟ موسیٰ کلیم اللہ کو. سوال پیدا ہوتا ہے اور قوموں کے لیے تو نہیں آئے پیغمبر, بنی اسرائیل کے لیے کیوں آئے ہیں پیغمبر؟ کیونکہ بنی اسرائیلی اللہ کے لاڈلے تھے. لاڈلے تو سمجھتے ہیں نا, لاڈلے کا کیوں لاڈلے تھے؟ یہ وہ قوم تھی جو اللہ پہ, اللہ کی کتابوں پہ, اللہ کے پیغمبروں پر ایمان رکھتی تھی. سو ہزار فرعونی پیدا ہو جائیں دولت اور منصب والے, کیا ایک موسیٰ علیہ السلام کی خاک کے برابر ہو سکتے ہیں؟ فرعون نے ہمیشہ موسیٰ علیہ السلام کو تانا دیا. ام انا خیر من ھذا الذی ھو مہین, لوگوں میں زیادہ بہتر ہوں یا یہ وہ شخص جس کے پاس نہ دولت ہے اور یہ غلام قوم میں پیدا ہوئے؟ ھذہ الانہار تجری من تحتی, یہ میرے باغ ہیں جن کے نیچے نہریں بہتی ہیں. کس قدر موسیٰ علیہ الصلوۃ والسلام کو فرعون نے مختلف موقعوں پہ مختلف قسم کے تانے دیے اور کیا کچھ نہیں کہتا رہا, لیکن اللہ کو حضرت موسیٰ علیہ السلام سے اتنی محبت, اتنی محبت. قرآن میں جس پیغمبر کا سب سے زیادہ نام استعمال ہوا ہے وہ کون سے پیغمبر ہے؟ موسیٰ علیہ السلام. حالانکہ نہ دولت ہے اور نہ حکومت ہے, کچھ بھی نہیں. یہ جو تبلیغ والے کہتے ہیں نا ایمان ایمان ایمان, یہ مذاق تھوڑی کر رہے ہوتے ہیں. اللہ کی نظر میں سب سے بڑی اہمیت کس کی ہے؟ دیکھو مجھے ایک بات بتاؤ, آپ کے والد صاحب, آپ کے ابا کے دو بیٹے ہیں, ہونے تو نہیں چاہیے, 8-10 ہونے چاہیے, لیکن اتفاق سے کتنے ہیں؟ اس میں تو میرا قصور نہیں ہے نا. ابا کے بیٹے کتنے ہیں؟ اتفاق سے دو ہیں. ایک بیٹا کیا کرتا ہے؟ اچھا ابا بڑے ارب پتی ہیں, بہت دولت دی, بس ادھر ہی ابا نے گنجوسی کی, باقی ویسے ابا کے پاس دولت بہت زیادہ ہے, بہت پیسہ ہے ابا کے پاس, دولت بہت ہے. اور آپ کو پتا ہے ابا کی ڈیتھ ہوگی تو ارب پتی بن جاؤں گا, کروڑوں روپے آ جائیں گے میرے پاس وراثت میں. ابا کے پاس پیسہ بے تحاشا ہے, اور نہیں بھی مرے تو بھی ابا کے پاس پیسہ, جب باپ مالدار ہوتا ہے تو بیٹا بھی مالدار سمجھا جاتا ہے. امیروں کے بچے امیروں کی طرح رہتے ہیں, غریبوں کے بچے غریبوں کی طرح رہتے ہیں. اب آپ کے ایک بھائی ہے, ایک بھائی کیا کرتا ہے, اس کے پاس بھی کچھ دو چار پلاٹ ولاٹ آ گئے, تھوڑا بہت پیسہ آ گیا, پان کی دکان کھول لی, گٹکے کی دکان کھول لی, گٹکا ہوتا ہے یہاں پہ, اچھا خیر, چند ٹکے اس کے پاس آ گئے, وہ اپنے آپ کو مالدار سمجھنے لگا. جب مالدار سمجھنے لگا تو اس نے اپنے ابا کے ابا ہونے سے ہی انکار کر دیا, بولا میں اس ابا کو مانتا ہی نہیں ہوں. باقی ابا کی خدمت بھی کرتا ہے, محلے پڑوس والوں کی خدمت بھی کرتا ہے, لوگوں سے السلام علیکم کہہ کے ملتا ہے, سب کے ساتھ اس کا سلوک بہت اچھا ہے. لیکن جب پوچھا جائے یہ آپ کے ابا ہیں, کہتا ہے یار یہ بحث میرے سامنے نہ کیا, کون کس کا ابا ہے ان باتوں میں کچھ بھی نہیں رکھا. اصل ہے سائنسی ترقی, اصل کیا ہے؟ سائنس, ترقی ہونی چاہیے, ایجوکیشن کو فوکس کرو, تعلیم کو فوکس کرو. یہ کیا ابا اماں بہن بھائی ہے, فضول سی باتیں لگائی گئی. انگریز کہاں سے کہاں پہنچ گیا, یہ ابھی تک ابا انگریزوں میں ابا ہوتے ہیں؟ بہت سو میں ہوتے ہیں, بہت سو میں نہیں بھی ہوتے, لیکن کتنی ترقی کی ہے انہوں نے. دوسرا بیٹا ہے جو غریب ہے, نہ اس نے کوئی بہت زیادہ ترقی کی, نہ اس کے پاس پیسہ ہے, लेकिन जब कोई उनसे पूछता है कि कौन आपके अब्बा कौन हैं, तो वो कहते हैं ये मेरे अब्बा हैं। मैं कभी भी इनसे दस्तबरदार नहीं हो सकता, कभी भी इनको मैं छोड़ नहीं सकता। अगर मुझसे अब्बा की नाफरमानी हो जाए तो अब्बा से माफी मांगूंगा, सॉरी करूंगा। दुनिया की नजर में उस पहले वाले की वैल्यू बहुत ज्यादा होगी, लेकिन अब्बा की नजर में उस पहले वाले की वैल्यू 2% की नहीं होगी। आज पहली दफा टके का लफ्ज मैं ऐसी जगह इस्तेमाल कर रहा हूं जहां टका इस्तेमाल होता है, बांग्लादेश। वरना ये मिसालें मैंने बहुत दी है 2%, लेकिन ऐसी जगह लोगों को बताना पड़ता है टका की, यहां तो चलता ही टका है। एक आदमी को किसी ने ताना दिया 2% के आदमी, उसने कहा सर आपने अपनी वैल्यू मेरे साथ बराबर कर दी, इसमें मुझे बहुत अफसोस हुआ। खैर, तो अब्बा की नजर में वो बेटा जो अब्बा को सिरे से मानता ही नहीं है, बाकी बहुत सारे काम कर रहा है, लोगों की नजर में तो हैसियत होगी, अब्बा की नजर में होगी हैसियत? है भाई, कोई हैसियत नहीं है। अब्बा कहेगा जो मुझे मानता ही नहीं है तो ठीक है ना, लोगों के लिए खिदमत कर रहा है तो लोगों से अजर लेना उसको। तो याद रखो, इस कायनात को साइंसदानों ने नहीं बनाया, इसको किसने बनाया है? ये बनी नहीं है, बनाई गई है। खुद ब खुद दुनिया में कुछ होता है? कुछ भी नहीं होता। खुद ब खुद शादी भी नहीं होती, क्योंकि बहुत से लोग बैठे होते हैं कोई रिश्ता ही नहीं दे रहा, कोई शादी नहीं हो रही। भाई हिलोगे झुलोगे, पैसा कमाओगे, कहीं पैगाम भेजोगे तो होगी ना, ऐसे बैठे बैठे थोड़ी हो जाती है। एक मौलवी साहब बैठे बैठे दुआएं मांगते थे, ए अल्लाह, वो हलवे बहुत खाते थे, मिठाई हलवे बहुत, दुआएं मांगते थे, ए अल्लाह मुझे शहादत की मौत अता फरमा। तो किसी ने कहा हजरत शहादत के लिए बॉर्डर पे जाना पड़ता है, हलवे में बम रख के कोई भी नहीं देता। समझ रहे कि नहीं समझ रहे? कुछ करना पड़ता है। दुनिया में कोई भी काम खुद ब खुद कभी भी नहीं होता। ये हो नहीं सकता ये कायनात खुद ब खुद बन गई हो, मैं और आप खुद ब खुद बन गए हो। इस कायनात को किसी ने बनाया है, और बनाने वाला कौन है, उसका नाम क्या है? अल्लाह। खुदा ने बनाया इस कायनात। आप कह सकते हैं कि भाई हम अल्लाह को क्यों माने, हो सकता है अल्लाह के अलावा माज अल्लाह किसी और ने बना दिया हो। उसका जवाब यह, भाई हम उस खुदा को मानेंगे ना जो हमसे कलाम करता है, जो हमें बताता है, जिसने कुरान नाजिल किया, जिसने तौरात और इंजील को नाजिल किया, जिसने पैगंबरों को भेजा। अल्लाह के अलावा कोई और खुदा है ही नहीं जो अपना इंट्रोडक्शन करवाता हो, अपना तारुफ करवाता हो। क्या ख्याल है भाई? हम अल्लाह से पूछते हैं, अल्लाह तुझे राजी करने के लिए क्या करना है? अल्लाह कहते हैं 5 नमाजें पढ़नी है। ए अल्लाह तो किन चीजों से नाराज होता है? जिना से नाराज होता हूँ, शराब से नाराज होता हूँ, जुए से नाराज होता हूँ, सूद से नाराज होता हूँ, चोरी से नाराज होता हूँ। ए अल्लाह तू किसका हक तूने सबसे ज्यादा रखा? माँ का हक और बाप का हक मैंने सबसे ज्यादा रखा। ए अल्लाह जब बाप मर जाए विरासत कैसे तकसीम होगी? वो अल्लाह बताते ऐसे तकसीम होगी। एक तो ये अल्लाह है, दूसरा अगर अल्लाह के अलावा कोई और खुदा है तो आज तक उसने कुछ समझाया नहीं है अपने बंदों को, बात ही नहीं कर रहा, वो चुपचाप बैठा हुआ है। तो हम गूंगे बहरे खुदा पे ईमान लाए, बोलने वाले खुदा पे ईमान लाए जो कलाम करता है, तो वो अल्लाह के अलावा आपके पास कोई है नहीं। मार्केट में जब आपके पास कोई ऑप्शन नहीं होता तो जो होता है वही होता है आपके पास। आप कहते हो भाई देखो घर में फोन करते हो, ये चीज इतने की मिल रही है, अम्मा कहती है सस्ती ले आ, अम्मा इस दुकान के अलावा कहीं और नहीं मिल रही, तो अम्मा कहती है चल वहीं से ले आ। तो जो चीज अवेलेबल होगी वही मानी जाएगी ना। हम जिस खुदा पर ईमान रखते हैं वो कलाम करता है, वो अपना तारुफ करवाता है, अल्लाहु ला इलाहा इल्ला हुवल हय्युल कय्यूम ला तअखुज़ुहु सिनतु वला नौम, पूरी अपने बारे में उसने मालूमात दी हमें, और बंदों से कभी डिस्कनेक्ट नहीं हुआ। आदम अलैहिस्सलाम के जरिए अपने बंदों से राब्ता किया, मूसा अलैहिस्सलाम को पैगंबर बना के भेजा, ईसा इब्ने मरियम को पैगंबर बना के भेजा, दाऊद अलैहिस्सलाम को, सुलेमान अलैहिस्सलाम को, यूनुस अलैहिस्सलाम को, और मूसा अलैहिस्सलाम को, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को, इब्राहिम अलैहिस्सलाम को, इस्माइल अलैहिस्सलाम को, यूसुफ अलैहिस्सलाम को, याकूब अलैहिस्सलाम को, सबको भेजता रहे ताकि अल्लाह का पैगाम वो अल्लाह के बंदों तक पहुंचाते रहे। तो ये वाले अल्लाह पे ही हम ईमान लाएंगे, इसके अलावा कोई और गॉड नहीं है जिस पे हम ईमान लाए, क्योंकि वो होता तो वो इस तरह हमसे कलाम करता और हमें अपने बारे में बताता। देखो मुझे एक बात बताओ, आप बचपन से बड़े हुए, आप जिनको अब्बा समझते रहे, डैडी पापा कहते रहे, उनकी खिदमत करते रहे, वो आपके गोद में उठा के घूमते रहे, आप इसी 50 साल के हो गए, आप इसी में। एक दिन आपके अब्बा के बचपन के दोस्त ने कहा कि तुम्हारा अब्बा मैं हूं ये नहीं है, लिहाजा मेरे साथ जिंदगी गुजारो। आप बोलोगे मैं 40 साल के साथ साथ 40 साल से तो इनके साथ घूम रहा हूं मैं, 40-50 साल से, और ये मुझे अपने औलाद भी कहते हैं और मैं इनको अपना अब्बा भी कहता हूं, कागजात में भी मैंने इनको अपना अब्बा कह दिया और अब भी ये मुझे अपना बेटा कहते हैं, पढ़ाया लिखाया भी इन्होंने और कागज में भी ये मेरे अब्बा है। तो इतने दिन आप खामोश क्यों रहे हैं भाई? आप फौरन आते ना, बोलते गलत, तुम की गोद में उठा रहे हो, मेरा बेटा है मैं गोद में उठाऊंगा। तो अगर वो कोई माकूल जवाब दे तो ठीक है, अगर माकूल जवाब न दे, बोले बस मैं वैसे ही चुप बैठा हुआ था, वैसे ही, डॉक्टर ने मुझे ज्यादा बोलने से मना किया था, डॉक्टर ने कहा था ज्यादा बोलने से गला खराब होता है, तो 40 साल तक मैं बोला ही नहीं उस चक्कर में, आज मेरा गला ठीक हुआ तो मैंने कहा। आप उससे कह रहे हो भाई आपका गला क्या, आप तो इतनी घंटे घंटे तकरीरें करते हो, गला कैसे खराब है? यार वो अलग बात है, लेकिन ये वाली बात डॉक्टर ने बोलने से मना की थी। तो आप मान लोगे उस बाप का दावा जो झूठा बाप है? कभी भी नहीं मानोगे, बोले हट यहां से दबाओ। हम जिस अल्लाह पे ईमान रखते हैं वो तो कलाम करता है, आदम अलैहिस्सलाम के जमाने से लेके किताबें भी नाजिल कर रहा है, अहकामात भी नाजिल कर रहा है, और जो दूसरा खुदा है अगर कोई है वो हजारों साल से चुप बैठा हुआ है, या तो उसका गला खराब है या उसको डॉक्टर ने बोलने से मना किया है। तो हमारे पास अल्लाह के अलावा, गॉड अल्लाह के अलावा मानने में हमारे पास कोई ऑप्शन है ही नहीं, तो अल्लाह ही को मानना पड़ेगा हमें खुदा। इसलिए याद रखो इस्लाम का कॉन्सेप्ट 2 और 2 4 की तरह क्लियर है, इसलिए हम मुसलमान हैं। इस्लाम के इसके साथ कोई मजहब पनपता ही नहीं है भाई। अल्लाह का तसव्वुर इतना क्लियर, पैगंबरों का तसव्वुर क्लियर है, तालीमात 2 और 2 4 की तरह क्लियर है। तो मेरे और आपके पास अगर हम मजहब को फॉलो करना चाहें तो इस्लाम के सिवा कोई ऑप्शन है ही नहीं, कोई इस्लाम के टक्कर का है ही नहीं, तो हम वहां क्यों जाएं? तो इसलिए जो अल्लाह को मानते हैं, जो ओरिजिनल खुदा है वो कौन है? अल्लाह। तो अल्लाह अपने मानने वालों को, कोई जमशेद का बेटा हो, जमशेद नाम के लोग होते हैं माजरत के साथ, तो जो बेटा जमशेद साहब को मानता होगा कि मेरे अब्बा हैं और एक बेटा नहीं मानता, तो दुनिया तो शायद दूसरे को सर पे बिठाए लेकिन अब्बा की नजर में उसकी कोई वैल्यू नहीं हो। अब्बा उसको पहले उसको मानेंगे जो अब्बा को मानता है, अब्बा को नहीं मानता तो अब्बा कहेगा भाई तो सारी दुनिया को मानता हो। इसलिए मेरे भाई रंगरलियों पे जमाने की ना जाना ए दिल, ये खिजा है जो बअंदाज बहार आई है, काफिर की तरक्की देखकर कभी काफिर से मुतासिर मत हो। हाँ अपने अंदर कोई खामी है उसको जरूर ठीक करो, और उसके अंदर कोई खूबी है तो उसको फॉलो करो, मगर ये मत समझो कि काफिर तरक्की में आके कामयाब हो गया और अगर हम तरक्की ना कर सके तो नाकाम हो गए। ना 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 ना, नाकाम बाज दफा दुनिया में जालिम आदमी तरक्की कर लेता है, मजलूम तरक्की में पीछे रह जाता है। तो मैयार कामयाबी का ये नहीं है कि आपके पास कितना पैसा, कितनी शोहरत, कितनी दौलत। अल्लाह उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम की नजर में कामयाबी का मैयार आपसे अल्लाह खुश है या नहीं है, बस। आप अल्लाह को मानते हो कि नहीं मानते? अल्लाह आपसे खुश है या नहीं? आप अपने विजन में भी अगर नाकाम हो जाओ अल्लाह खुश है तो भी आप कामयाब हो। आज लोग क्या कहते हैं, भैया ये बेचारा अपने हदफ में, विजन में, गोल में कामयाबी नहीं हुई है। कोई बात नहीं, नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया बहुत से पैगंबर ऐसे भी आए हैं जिन्होंने दीन की दावत का काम शुरू किया और एक शख्स भी ईमान नहीं लाया और उन पैगंबरों को कत्ल कर दिया गया। तो वो आए थे दीन की दावत के लिए, एक बंदा भी ईमान नहीं लाया तो दुनियावी लिहाज से उनका मिशन कंप्लीट हुआ? नहीं हुआ। लेकिन क्या पैगंबरों को कोई नाकाम कह सकता है? फिर भी कामयाब थे। क्यों? कौन राजी था उनसे? अल्लाह राजी था। तो इसलिए ایمان بہت بڑی نعمت ہے، بہت بڑی نعمت. اور یاد رکھو، بعض چیزیں انسان کو بغیر محنت کے ملتی ہیں تو بھی وہ اللہ کی نعمت ہے، اگر نعمت ملی ہے. مجھے ایک بات بتاؤ، آپ کروڑ پتی باپ کے بیٹے تھے، اتفاق سے آپ کو ابا نے گھر سے نکال دیا، آپ نے دوسری شادی کی بات کی، ابا نے کک مار کے گھر سے، اسی وجہ سے نکالا جاتا ہے، اور تو کوئی معقول ریزن اب تک ذہن میں آئی نہیں ہے. نکال دیا ابا، ابا نے کیا کر دیا؟ بیان خواتین بھی سن رہی ہیں معذرت کے ساتھ، تو آپ کو نکال دیا. لیکن شریعت کیا کہتی ہے؟ باپ مرے گا تو وراثت کس کو ملے گی؟ بال چاہے نالائق ہو چاہے لائق ہو، وراثت ملتی ہے شریعت میں. اب آپ کی محنت کے بغیر بیٹھے بیٹھے کروڑوں روپے، کروڑوں ٹکے آپ کے پاس آ گئے، آپ اس کے مالک بن گئے. آپ نے مفتی صاحب سے جا کے مسئلہ پوچھا کہ میں تو ابا کا نافرمان تھا، کیا یہ وراثت میرے لیے حلال ہے؟ مفتی صاحب کہیں گے بھائی ابا کا نافرمان تھا تو دعا مانگ، توبہ تائب کر، وراثت بہرحال حلال ہے. تو یہ نعمت آپ کو ملی آپ کی محنت سے یا بغیر محنت کے؟ بغیر محنت. تو یاد رکھو، جیسے دین کی، دنیا کی نعمت بعض مرتبہ بغیر محنت کے مل جاتی ہے، ایسے ہی دین کی نعمت بھی بعض دفعہ بغیر محنت کے مل جاتی ہے. دین کی نعمت بھی، ہم مسلمان ماں باپ کے گھر پیدا ہو گئے، غیر مسلم جب بیچارہ ایمان قبول کرتا ہے بہت محنت کرتا ہے، وہ قتل کی دھمکیاں. یہ جو غیر مسلم کہتے ہیں نا، براڈ مائنڈڈ ہوتے ہیں، جو مذہب قبول کر لو کچھ نہیں کہتے ہیں، نہ ایسا ہے نہیں. میں نے دیکھا ہے، میں مذاہب کے نام نہیں لوں گا کیونکہ مقصد کوئی نفرتیں پھیلانا نہیں ہے. بہت سے مذہب والوں میں نے دیکھا ہے کہ اگر کسی نے مذہب قبول کیا، اسلام کی طرف گیا، غائب، پتہ ہی نہیں کہاں گیا، وہ قتل کر دیتے ہیں. ایسے بہت واقعات ہیں میرے سامنے، جن مذہب والوں کے ان مذہب کا نام بھی لے سکتا ہوں، فائدہ نہیں ہے، خام خام نفرتیں پھیلتی ہیں. تو غیر مسلم جب اسلام قبول کرتا ہے بہت قربانیاں دینی پڑتی ہیں اس کو، بہت محنت کرنی پڑتی ہے اس کو. ہمیں اللہ نے غریبی میں اسلام دے دیا، ماں باپ مسلمان تھے، ہم بھی کیا پیدا ہو گئے؟ مسلمان. تو اب یہ نہیں کہہ سکتے کہ یہ اللہ کی نعمت نہیں ہے. بھائی بعض دفعہ فری پھوکٹ میں بھی نعمت، بولو، مل جاتی ہے. لیکن فرق کیا ہوتا ہے؟ جب فری پھوکٹ میں نعمت ملتی ہے تو وہی حشر ہوتا ہے جو فری کی وراثت کا ہوتا ہے، اور جب قربانی دے کے نعمت ملتی ہے تو وہی ہوتا ہے جو اپنا کمایا ہوا بزنس کا پیسہ ہوتا ہے. سمجھتے ہو کہ نہیں سمجھتے؟ میں نے بہت سے لوگ دیکھے ابا کی وراثت ملی، جن میں خود بھی ہوں، تجربوں کی بھینٹ چڑھا کے برباد، کیونکہ خون پسینہ لگا نہیں ہوتا، تو اس کو دے دیے پیسے، وہ بزنس کرے گا، رکشہ خرید کے اس کو دے دیا، ٹیکسی خرید کے اس کو دے دی، ایک دکان کھول کے اس کو دے دی، سب نے برباد کر کے بیڑا غرق. ہمارے حضرت مفتی رشید احمد صاحب فرمایا کرتے تھے، اس زمانے میں کوئی کسی کو پیسہ دے تو یہ بے وقوف، اور جو لے کے واپس کر دے وہ اس سے بڑا بے وقوف. سمجھ رہے ہو؟ ایک صاحب میرے پاس آئے، مجھے کہنے لگے مفتی صاحب، مجھے کہنے لگے مفتی صاحب، جو کسی کو پیسہ دے وہ بے وقوف، یہ سمجھ میں آتا ہے، لیکن جو لے کے واپس کر دے وہ اس سے بڑا بے وقوف کیوں؟ میں نے کہا جس کو یہ بات سمجھ میں نہیں آئی وہ ان دونوں سے بڑا بے وقوف. سمجھ رہے کہ؟ اب مجھے نہیں پتا آپ لوگ کی سمجھ میں آیا کہ نہیں آیا، اگر نہیں آیا تو آپ ان تینوں سے بڑے بے وقوف. تو جب فری پھوکٹ کی وراثت ملتی ہے نا تو کیا ہوتا ہے؟ محنت تھوڑی ہوتی ہے، اس کو دے دیا، ادھر لگا دیا، ادھر انویسٹ کر دیا، سب برباد کر کے بیٹھ گئے. لیکن جو خون پسینہ لگا کے پیسہ کماتا ہے، ایک ایک روپیہ خرچ کرنے سے پہلے سوچتا ہے. اس کے پاس جب کوئی آئے گا نا، مجھے ایک کروڑ چاہیے، اب میری زبان پہ تو روپے چڑھا ہوا ہے نا، فی الحال روپے ہی چلانے دو، ایک کروڑ روپے چاہیے، میں بزنس کروں گا، آدھے پروفٹ تیرا، آدھا میرا. اب آپ نے چونکہ ایک کروڑ خون پسینے سے کمایا ہے تو آپ اس کو جواب میں کہتے ہو تو اپنا ایک کروڑ روپے رکھ لگا لے اور پورا تیرا، پورا پروفٹ کس کا، مجھے آدھا دینے کی ضرورت ہی نہیں. کتنا اچھا مشورہ دے دیا نا. یہ مشورہ وہ دیتا ہے جو اپنی محنت سے پیسہ کماتا ہے, جو اپنی محنت سے. تو اسی طرح خوب سمجھ لو, جب محنت سے پیسہ کماتا ہے قدر کرتا ہے. تو اسی طرح میرے بھائی, ایک ایمان فری پھوکٹ کا ہے, ایک محنت کا ہے. غیر مسلم جو فرعونی کے ساتھ جو جادوگر تھے نا, جادوگر, وہ ایمان لائے تھے, وہ اپنے اختیار سے ایمان لائے تھے, ان کے ماں باپ مسلمان نہیں تھے. موسیٰ علیہ السلام کے مقابلے میں ہزاروں جادوگر آئے, اور جب انہوں نے دیکھ لیا کہ موسیٰ علیہ السلام سچے پیغمبر ہے, فوراً القی السحرۃ سجدن, سب سجدے میں گر گئے اور کہنے لگے ہم رب العالمین پر, موسیٰ کے رب پر, ہارون کے رب پر ایمان لے کر آئے. فرعون نے دھمکی دی, ہاتھ اور پاؤں کاٹ کے سولی پہ لٹکا دوں گا. انہوں نے کیا کہا؟ لا غیر, کوئی حرج نہیں ہے, فقضی ما انت قاض, اس سے بھی زیادہ کچھ کرنا چاہتا ہے تو وہ بھی کر لے, یہ تو کم ہے. کیوں؟ دلیل کیا دی؟ انما تقضی هذه الحیات الدنیا. دیکھو چند سیکنڈ کا ایمان ہے لیکن پاورفل کتنا ہے. اتنا ان کو جنت پہ یقین. آج جنت کا بھی مذاق اڑایا جاتا ہے, لوگ کہتے ہیں یہ مولویوں نے لوگوں کو حوروں کے چکر میں لگایا ہوا ہے, مولویوں نے لوگوں کو شہد اور دودھ کی نہروں میں لگایا ہوا ہے, شہد اور دودھ کی نہروں کے باتیں کر کر کے داڑیاں رکھواتے ہیں, مسجدیں بھرتے ہیں, نمازیں پڑھواتے ہیں, اپنا غلام بنا کے رکھتے ہیں. بھائی اپنا غلام کیوں بنائے گا مولانا؟ مسجد میں آپ اللہ کے سامنے سجدہ کرتے ہو, مولوی صاحب کو سجدہ کرتے ہو, اللہ کو سجدہ کرتے ہو نا. ہاں آپ کہہ سکتے ہو مولوی صاحب چندہ مانگتے ہیں, تو یہ مسجد تمہارا, استغفر اللہ, پھر کراچی والی زبان استعمال کر رہا ہوں میں, مسجد تمہارا باپ چلائے گا, یہ کراچی میں مجھے عادت پڑ گئی ہے. وہ تو ذمہ داری سب کی ہے نا مل جل کے, نہ تو کوئی زبردستی تھوڑی لے رہے ہوتے ہیں, ہے بھائی, زبردستی تھوڑی لے رہے ہوتے ہیں وہ. تو کہتے ہیں مولویوں نے لوگوں کو حوروں کے چکر میں ڈالا ہوا ہے, مولویوں نے لوگوں کو شہد کی نہروں کے چکر میں. بھائی چکر میں نہیں ڈالا ہوا, اللہ کے پیغمبر موسیٰ کلیم اللہ, آج تورات موجود ہے, تحریف ہے, لیکن بہت ساری چیزیں آج بھی موجود ہیں. جنت کا تذکرہ موسیٰ علیہ السلام کی تعلیمات میں بھی, جنت کا تذکرہ حضرت عیسیٰ ابن مریم کی تعلیمات میں بھی, تمام پیغمبروں کی قرآن میں بھی جنت کا تذکرہ, اور جہنم کا تذکرہ بھی تمام آسمانی کتابوں میں. سارے پیغمبر اس جہنم سے ڈرا رہے ہیں اور جنت کی لالچ دلا رہے ہیں, تو یہ کوئی سیاسی بیان نہیں ہو سکتا. تو چند سیکنڈ کا ایمان تھا جادوگروں کا, چند سیکنڈ کا ایمان. آپ میں سے یہاں کوئی روحانی عملیات تو نہیں کرتا نا؟ کرتا ہے تو ابھی سے توبہ کر لے. یہ عملیات والوں نے بڑا بھڑک رکھا ہوا ہے, خوب سمجھ لو. ابھی میں اس پر زیادہ بات نہیں کروں گا, میرا ٹاپک چینج ہو جائے گا. روحانی عملیات کے نام پہ بالکل مت آؤ. انشاءاللہ نہ آپ پہ کبھی جن آئے گا, نہ چڑیل نہ بھوت. کوئی مسئلہ ہو دماغی ڈاکٹر کو دکھا کے علاج کراؤ, اور سورہ فلق سورہ ناس پڑھ کے بس خود ہی دم کر لو, یا اپنے مسجد کے امام سے دم کروا لیا کرو, اس سے آگے مت جاؤ. جو بھی روحانی ٹوپی ڈرامے ہیں نا, سینٹر کھول کے, ٹوپی ڈرامے کا مطلب بھی نہیں پتہ چلتا. یہ لفظ اب تو اتنا, یہ لفظ دنیا میں پھیل گیا ہے ہمارے چینل کے ذریعے, کہ انگریز بھی اب ٹوپی ڈرامے کا لفظ مجھے لگتا ہے یوز کرنے لگیں گے تھوڑے دنوں میں. خیر, تو کیپ اور ڈراما کہیں گے وہ اس کو, کیپ ڈراما. تو اس لیے یہ روحانی چیزوں سے بچو. تو جادوگر ایمان لے آئے, کن چیز روحانی چیزوں کا مطلب, یہ روحانی عملیات اور فلیتے ولیتے, ان سب چیزوں سے بچاؤ اپنے آپ کو. تو جادوگر ایمان لے کر آئے, فرعون نے کیا کہا؟ لَأُقَطِّعَنَّ أَيْدِيَكُمْ وَأَرْجُلَكُمْ مِنْ خِلَافٍ وَلَأُصَلِّبَنَّكُمْ فِي جُذُوعِ النَّخْلِ, ہاتھ پاؤں کاٹ کے کھجور کے تنوں میں لٹکا دوں گا. تو جادوگروں نے کیا کہا؟ لا غیر, کوئی پرابلم نہیں ہے. سوال پیدا ہوتا ہے بھائی کیوں کوئی پرابلم نہیں ہے؟ زندگی سے زیادہ کوئی چیز انسان کو محبوب ہوتی ہے؟ ہمارے حضرت مفتی رشید احمد صاحب ایک واقعہ سنایا کرتے تھے, کہ بہت سے لوگ کہتے ہیں نا اس زندگی سے تو موت ہی بہتر ہے, موت دیکھی نہیں ہوتی نا اس لیے کہہ رہے ہوتے ہیں. یہ جو خودکشی کرتے ہیں نا, یہ بچ جاتے ہیں تو دوبارہ کبھی نہیں کرتے. یہ ان کو اندازہ ہوتا ہے بھائی یہ تو بڑا پرابلم ہو رہی ہے اس میں, تو وہ تو مر جاتا ہے اس لیے, ورنہ جو بچے ہیں نا وہ دوبارہ سب کچھ کیا, خودکشی نہیں کی کبھی انہوں نے, کیونکہ ان کو نظر آتا ہے نا یہ مرتے ہوئے ہوتا کیا ہے. تو ایک آدمی دعا مانگتا تھا, اے اللہ اس زندگی سے تو موت ہی بہتر ہے, موت دے دے, موت دے دے. ایک دن دعا مانگ رہا تھا, اوپر درخت پہ ایک آدمی رستا لے کے بیٹھا ہوا تھا, پھندا لے کے. اس نے پھندا ڈالا اوپر سے, اب یہ دعا مانگ رہے ہیں اللہ زندگی سے تو موت ہی بہتر ہے، پھندا لٹکا، اوپر سے آواز آئی اے میرے بندے میں نے تیری دعا قبول کر لی ہے بھائی، اس پھندے میں اپنا سر دے دے، میں تجھے اوپر اٹھا لوں گا۔ تو یہ دعا میں کیا کہتا ہے، یا اللہ ادھر تو کوئی مذاق بھی نہیں کر سکتا، اللہ کو کیا سمجھا رہا ہے، تو کوئی مذاق بھی نہیں کر سکتا ہے بھائی، موت جب تک اچھی لگتی ہے جب تک دیکھی نہ ہو، ورنہ دنیا میں سب سے زیادہ ناپسندیدہ چیز انسان کے لیے کیا ہے، موت۔ تو فرعون کیا کہہ رہا ہے، سب کے ہاتھ پاؤں کاٹ کے کھجور کے تنوں پہ مار دوں گا لٹکا کے میں۔ کچھ تو ڈرنا چاہیے تھا نا جادوگروں کو، اور جادوگروں کو پتا تھا فرعون یہ کر بھی دے گا، یہ فرعون ہے، یہ ہوائی بھڑکیاں نہیں لگا رہا، دھمکیاں نہیں دے رہا، یہ کرے گا، اور اس کی حکومت جا رہی ہے، پھر کیوں نہیں کرے گا یہ۔ تو جادوگروں نے کیا کہا، سوال پیدا ہوتا ہے جادوگر فوراً تیار کیوں ہو گئے، یہ سوال ہوتا ہے کہ نہیں ہوتا۔ تو جادوگر کہنے لگے، انما تقضی هذه الحیات الدنیا، تو جو کچھ کرے گا اس دنیا میں کرے گا، اور یہ دنیا مسافر خانہ ہے، آج نہیں تو کل یہاں سے جانا ہے، آج نہیں تو کل تو مریں گے۔ سے پتا چلا کہ ایک سیکنڈ کے ایمان نے جادوگروں کے دلوں سے دنیا کی محبت نکال دی، دنیا کو مسافر خانہ سمجھنا شروع کر دیا انہوں نے۔ ہم چار ٹکے آ جائیں نا ہمارے پاس، تو ہم یہ سمجھتے ہیں کہ یہی ہے سب کچھ، ہم نے یہی رہنا ہے۔ جب بھی کوئی اپنا بڑا گھر دکھایا کرے نا، اتنا بڑا گھر دیکھو میرا، تو ایک تو دعائیں دیا کرو، نعمت ہے اللہ کی، لیکن فوراً سوچا کرو جانا کہاں ہے، قبرستان۔ جانا کہاں ہے بھائی، قبرستان، مریں گے ختم، پینش، کیا گھر، کیا گاڑی، کیا رکشہ، کیا ٹرین، کیا جہاز، سب بزنس کلاس میں لوگ سفر کر رہے ہوتے ہیں، ولاگ بنا رہے ہوتے ہیں، یہ دیکھیں میں بزنس کلاس میں جا رہا ہوں، بھائی ایک دن تیرے جنازے کا بھی ولاگ بنے گا۔ ہاں ٹھیک ہے، خوش ہونے پر حکومت نے پابندی نہیں لگائی ہے، ابھی بنگلہ دیش میں جو نئی حکومت ہے اس نے بھی خوش ہونے پر پابندی نہیں لگائی، اب تک تو میرا یہی رپورٹ ہے کہ نہیں لگائی ہے پابندی۔ تو جو بھی حکومت پرانی تھی نئی تھی، پابندی کسی حکومت میں بھی خوش ہونے پر نہیں ہوتی۔ تو آپ بزنس کلاس میں سفر کر کے دکھاؤ، میں دیکھو بزنس میں جا رہا ہوں، میں یہ کر رہا ہوں، میں وہ کر رہا ہوں، کوئی بات نہیں، جب آپ کا جنازہ ہوگا تو بھی ایک ولاگ بنانا، اب میں کیا کر رہا ہوں، قبر میں جا رہا ہوں۔ میں یہ ولاگر کو برا نہیں کہہ رہا، میں آپ کو سمجھا رہا ہوں کہ ان کی خوشیوں کی وجہ سے ان سے زیادہ متاثر نہ ہوا کرو۔ غریب آدمی احساس کمتری میں جا رہا ہوتا ہے، یار یہ دیکھو یہ بزنس کلاس میں یہ ادھر اڑ رہے ہیں، یہ یوں جا رہے ہیں، ویسا کر رہے ہیں، اور مفتی طارق مسلم صاحب کو تو دیکھو ادھر سمندر میں ٹائم لگائی ہوئی ہے، انجوائے کر رہے ہیں لائف کو، اور بھائی مفتی طارق مسلم صاحب بھی ایک دن لیٹا ہوا ہوگا، سمجھ رہے ہو، ابھی یہاں اتنا کراؤڈ تھا نا، کتنا 8-9 کتنا ہزار کراؤڈ ہے، 5-6 ہزار لوگ آئے ہوئے، تو اتنے لوگ کھڑے ہوئے تھے۔ میں نے کیا سوچا، میں نے کہا بھائی ایک دن جنازے میں اس سے زیادہ لوگ ہوں گے، سب کے ہوں گے، کوئی آپ ایسا نا مجھ پہ ترس کھانا شروع کر دو، ہائے 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 آپ کے بھی ہوں گے جنازے میں، ہو سکتا ہے 6 لاکھ لوگ آ جائیں، 6 کروڑ لوگ آ جائیں، تو اس میں بھی کوئی خوشی کی بات نہیں، اس لیے کہ وہ 6 کروڑ لوگ اگر میرے ساتھ قبر میں بھی چل لیتے تو خوشی ہوتی مجھے، کہ یار چلو اتنی محبت تھی قبر میں لٹا کے ہمارے ساتھ ہی لیٹ گئے، جیسے ابھی کوشش کر رہے ہوتے ہیں کمرے میں گھس رہے تھے نا، مفتی صاحب بیٹھیں گے، اتنی مشکل سے بےچارے میزبان نے کنٹرول کیا، لوگوں کی محبت ہے، تو یہ جب اچھا ہوتا ہے جب قبر میں بھی آپ ہمارے ساتھ لیٹ جاتے۔ آپ بڑے ظالم ہو، جس دن مفتی صاحب مارکیٹ سے شارٹ ہوئے اس دن آپ نے مفتی صاحب کو قبر میں لٹانا ہے، موٹی موٹی سلے رکھنی ہے کہ نکل کے بھاگ نہ جائے کہیں، نکل کے بھاگ نہ جائے، پھر اس کے اوپر مٹی ڈالنی ہے 2-4 دن، تھوڑا بہت کچھ، کوئی خوش ہوگا، جو نفرت کرنے والے، جو محبت کرنے والے، وہ تھوڑا ہائے ہائے 4 شادیوں پہ باتیں بھی گئیں، اب تو پہلے کم از کم باتیں تو سن لیا کرتے تھے، سن کے جوان ہو جایا کرتے تھے، اب وہ باتیں بھی ختم، تھوڑا سا رو گئے پھر کچھ یاد کرے گا، اولاد شاید نیک نکلی تو یاد کر لے گی، اس کے بعد اتنے مشہور لوگ دنیا میں آئے ہیں، ہم ان کی خاک کے برابر بھی نہیں ہیں۔ اس لیے دنیا میں سب سے بڑا بے وقوف وہ ہے جو اس دنیا سے دل لگاتا ہے اور اپنی اوقات بھول جاتا ہے. سمجھتے ہو کہ نہیں سمجھتے ہو؟ تو وہ جو جادوگر ایمان لے کر آئے نا, وہ اوقات نہیں بھولے اپنی. ہم بھول جاتے ہیں, تھوڑا سا پیسہ آ جائے, عزت شہرت آ جائے, اوقات کیا ہو جاتی ہے, بھول جاتا. جادوگر نہیں بھولے اوقات اپنی. کیوں نہیں بھولے؟ ان کو پتا ہے بھائی جانا کہاں ہے, مرنا تو ہے. تو وہ فرعون سے کہنے لگے, لا غیر, کوئی حرج نہیں ہے تو اگر ہمیں قتل کر دیتا ہے. انما تقضی هذه الحیاۃ الدنیا, تو جو کچھ کرے گا بھائی اس دنیا میں کرے گا. اگر ہم موسیٰ پر ایمان کو چھوڑ دیتے ہیں تو اس دنیا میں ہمیں نواز دے گا. کتنا نوازے گا؟ 10 سال 20 سال 30 سال مصر کی حکومت دے دے گا, عیاشی کا سب سامان دے دے گا, اس کے بعد بڈھے ہو کے مر جائیں گے ہم, ختم فنش. اور اگر سزا دے گا تو کھجور کے تنوں میں لٹکا دے گا, آگ میں ڈال دے گا, یہی کرے گا نا. وہ کہنے لگے, ہم نے جو موسیٰ کو دیکھا ہے نا, موسیٰ کے پیغمبر ہونے کا ہمیں یقین ہو گیا ہے. یہ جو کچھ کر رہے ہیں خود نہیں ہے, ان کا پیغام ان کا اپنا نہیں ہے, یہ پیغام کس کا پیش کر رہے ہیں؟ اللہ کا. ان کو یقین ہو گیا. دیکھو یقین کیسے ہوا جادوگروں کو. آپ کہہ سکتے ہو تھوڑی دیر پہلے تو جھگڑے کے لیے تیار تھے, ہے بھائی, حضرت موسیٰ کے مقابلے میں آئے ہوئے اور ایک سیکنڈ میں ایمان لے آئی. ہوا کیا ہے؟ ہوا پتا ہے کیا ہے؟ ہوا یہ ہے کہ جادوگروں نے جب لاٹھیوں کو پھینکا تو قرآن کہتا ہے, یخیل الیہ من سحرہم انہا تسعا, دیکھنے والوں کو مسمرزم کیا انہوں نے, ان پر مسمرزم ہوا ہے. دیکھنے والوں کو ایسا لگا کہ یہ لاٹھی نہیں بلکہ سانپ ہیں. قرآن نے یہ نہیں کہا کہ وہ لاٹھیاں حقیقت میں سانپ بن گئی, ایک دفعہ بھی قرآن نے یہ نہیں کہا. ایسا دماغ کو کیپچر کیا انہوں نے. یہ عامل لوگ کر رہے ہوتے ہیں, یہ روحانی ہے نا, یہ کیپچر کرتے ہیں آپ کے دماغ کو. آپ کو جن بھی نظر آئے گا, چڑیل بھی نظر آئے گی, بھوت بھی نظر آئے گا, پتہ نہیں کیا کیا, کچھ بھی نہیں ہو رہا ہوتا, کھوپڑی آپ کی خراب کر دیتے ہیں. یہ کہتے تمہارے ساتھ تمہارا ہمزاد بھی آیا ہے, ان کو بولا کرو میں ٹوٹل یہی ہوں یہاں سے لے کے یہاں تک, موکل حمزاد اور یہ پتہ نہیں. ایسے انہیں آدمی متاثر ہوتا ہے, بھائی علوم علوم ہے بھائی, علم نہیں ہے. ان کے پاس کیا ہے؟ علوم. جس کے پاس کچھ بھی نہیں ہوتا نا, وہ پھر علوم علوم کی باتیں کر رہا ہوتا ہے بیٹھ. تو یہ دماغوں کو کیپچر کر دیتے ہیں. تو جو مضبوط اعصاب کے لوگ ہیں ان کے دماغ کو یہ کیپچر نہیں کرتے. اب موسیٰ علیہ السلام کے کو بھی ایسا لگا کہ سانپ, یہ لاٹھیاں سانپ ہیں. تو اللہ نے لگنے دیا, ورنہ پیغمبر پہ اثر نہیں ہوتا جادو کا. لیکن اللہ نے کیوں لگنے لگا؟ تاکہ مقابلہ تو ہو نا, تاکہ کیا ہو, مقابلہ ہو. بعض حکمتوں سے اثر ہو جاتا ہے, تاکہ پتہ مقابلہ تو ہو نا. تو اب قرآن کے الفاظ ہیں, سب کو ایسا لگا جیسے یہ لاٹھیاں سانپ ہیں. یخیل الیہ, خیال کا لفظ ہوگا نا, سنا ہے آپ نے اردو میں. لیکن جب حضرت موسیٰ نے لاٹھی کو زمین پہ ڈالا ہے تو قرآن یہ نہیں کہتا کہ ایسا لگا کہ یہ سانپ ہیں, بلکہ حقیقت میں وہ سانپ بن گئی. فَإِذَا هِيَ حَيَّةٌ تَسْعَى أَلْقِ مَا فِي يَمِينِكَ تَلْقَفْ مَا صَنَعُوا. اے موسیٰ, یہ سچی مچی میں لاٹھی اژدہا بنے گی اور سب کو کھا جائے گی. جادوگر تو جانتے تھے نا کہ مسمرزم کیا ہوتا ہے اور حقیقت کیا ہوتی ہے. دیکھو جھوٹی موٹی میں کچھ بھی دکھا دو آدمی کو, اگر پتا چلے یہ سچی مچی میں ہے, سچی مچی میں. آپ کے کسی ریلیٹو کا انتقال ہو گیا ایک مہینہ پہلے, وہ آپ کے پاس آئے, آپ بولو گے جھوٹی موٹی میں شاید مجھے کوئی خواب آ رہا ہے, آنکھیں یوں یوں کرو گے, یوں تھپڑ مارو گے, اپنے آپ کو مطمئن کرو گے, شاید یار ہو جاتا ہے انسان کو. بعض دفعہ پرانے لوگ یاد آتے ہیں تو تصورات کی دنیا میں آ جاتے ہیں. ابا نے آ کے رکھ کے چمٹ لگا دی آپ کے, کہ میں تیرا ابا ہوں, میں زندہ ہو کے آ گیا ہوں. اس کے بعد میرے بھائی ابا کی قبر میں آپ لیٹے ہوئے ہو گئے, کیا خیال ہے؟ مردے کو سچی مچی میں زندہ دیکھ لو تو کیا ہے نا, گئے نا کام سے, گئے کام سے. بھائی آدمی خوف سے مر جائے. میں اکثر واقعہ بتاتا ہوں, ہمارے ایک جاننے والے نے کہا کہ میرا آدھے دھڑ کو فالج ہو گیا ہے, آدھے دھڑ کو ہی ہوتا ہے, تو میرا علاج نہیں ہو رہا. مجھے کسی نے کہا ہے کہ فلاں بابے کا مزار ہے, ان کے مزار پہ جاؤ تو وہ بابا وہ صحیح کر دیں گے, ان کو اللہ نے اختیارات دیے. میں نے کہا اس بابے کے تو دونوں دھڑ کام نہیں کر رہے ہیں, تبھی تو وہ بےچارے قبر میں گئے ہیں. اگر اس کا آدھا دھڑ کام کر رہا ہوتا قبر میں ڈالتے. جس کے دونوں دھڑ کام نہیں کر رہے وہ تمہارا آدھا دھڑ کیسے ٹھیک کرے گا؟ مشرک کے پاس نہ عقل نہیں ہوتی، خوب سمجھ لو، کھوپڑی کے علاوہ سب کچھ ہوتا ہے مشرک کے پاس، عقل نہیں ہوتی. بھائی اللہ سے مانگو، اللہ حاجات کو پوری کرتا ہے. تو خیر، تو جادوگروں نے دیکھا کہ موسیٰ علیہ السلام نے جو لاٹھی کو سانپ بنایا، تو یہ لاٹھی کیا سچی مچی میں کیا بن گئی؟ سانپ. وہ کہنے لگے کہ یہ ناممکن ہے کہ کوئی حقیقت میں لاٹھی کو سانپ بنا دے، یہ موسیٰ کا کام نہیں ہے علیہ السلام، یہ کس کا کام ہے؟ اللہ کا. اس لیے فالقی، قرآن میں فا ہے تعقیب مع الوصل کے لیے، علماء سمجھتے ہیں اس کا مطلب فوراً ایک کام ہو، اور القیہ کا مطلب فعل مجھول ہے. ریفلیکٹ ایکشن کا نام سنا ہوگا نا آپ نے، غیر شعوری حرکت. بعض چیزیں لاشعور میں ایک دم کر لیتا ہے آدمی. تو لاشعوری طور پر انہوں نے کہا بھئی اب ہمارے پاس موسیٰ کو پیغمبر مانے بغیر کوئی چارہ نہیں ہے. فوراً دھڑام سے سردے میں گرے کہ ہم آپ کے رب پر ایمان لے آئے. تو جب ایمان لائے ہیں یہ اس لیے نہیں کہ ان کے ابا مسلمان اور ان کی اما مسلمان. دیکھا ایمان لائے، فوراً قربانی دینے کے لیے تیار، کیونکہ موسیٰ علیہ السلام کی باتیں تو سن چکے تھے پہلے، کفر کی حالت میں بھی سن چکے تھے، لیکن شک میں تھے کہ پتہ نہیں یہ صحیح کہہ رہے ہیں غلط کہہ رہے ہیں. جب یقین ہو گیا یہ اللہ کے پیغمبر ہیں، تو بھائی پیغمبر کی زبان سے سچ کے سوا کچھ بھی نہیں نکلتا. وَلَوْ تَقَوَّلَ عَلَيْنَا بَعْضَ الْأَقَاوِيلِ لَأَخَذْنَا مِنْهُ بِالْيَمِينِ ثُمَّ لَقَطَعْنَا مِنْهُ الْوَتِينَ. قرآن کہتا ہے پیغمبر اگر مجھ پہ کوئی جھوٹ کی نسبت کر دے، کوئی غلط بات کر دے، میں دائیں ہاتھ سے پکڑ کے شہرک کو کاٹ ڈالوں. پیغمبر کی یہ مجال نہیں ہے، پیغمبر کے لیے ممکن نہیں ہے کہ وہ کوئی ایسی بات کرے جو اللہ کی نہ ہو، لیکن اس کی نسبت کس کی طرف کر دے؟ اللہ کی طرف کر دے. تو جادوگروں نے دیکھ لیا تھا کہ موسیٰ علیہ السلام نے بتایا کہ جو اللہ کے لیے قربانی دیتا ہے جنت ملتی ہے، جو کفر پہ مرے گا، نافرمانی پہ مرے گا، کہاں جائے گا؟ جہنم میں. پہلے شک تھا، اب کیا ہو گیا؟ یقین. اب جب جنت پہ یقین ہو گیا تو پھر ہماری طرح کا لنگڑا لولا ایمان نہیں ہے. ہماری طرح ہم پتہ ہے کہ ایسا ایمان ٹرائی کر کے دیکھو، دین پہ چلو، اگر آخرت ہو گئی تو کامیاب ہو جائیں گے، نہیں ہوئی تو چلو ختم. نہ یہ نہیں ہے. جادوگروں نے کہا انما تقضی هذه الحیات الدنیا، تو جو کچھ کرے گا اس دنیا میں کرے گا. کیا ہو گیا بھائی؟ بیٹھ جائیں بھائی، بیٹھ جائیں، پیچھے بھی لوگ دیکھ رہے ہیں نا، بیٹھ جائیں پیچھے لوگ، بیٹھ جائیں، شاباش، بیٹھ جائیں شاباش، شور نہیں کریں. تو جادوگروں نے کیا کہا؟ بس میں بات کو سمیٹ رہا ہوں جلدی سے نا، ہاں بس مجھے ٹاپک بھی مکمل ہو رہا ہے میرا. کیا؟ کون سے والے؟ اچھا سے. تو دیکھو کیا کہا جادوگروں نے، انما تقضی هذه الحیات الدنیا، تو جو کچھ کرے گا اس دنیا میں کرے گا. کتنا کر لے گا؟ ترقیاں کتنی دے دے گا؟ سزائیں کتنی دے دے گا؟ انا آمنا بربنا لیغفر لنا خطایانا وما اکرہتنا علیہ من السحر. ہم جب اللہ پہ ایمان لائیں گے تو اللہ جو کچھ ہمیں دے گا تو اس کا تصور بھی نہیں کر سکتا. اللہ کیا دے گا ہمیں؟ سب سے پہلے اللہ ہمارے کفر میں جو ہم نے گناہ کیے سب معاف کر دے گا. ایمان کی برکت کیا؟ ایمان لاتے ہی الاسلام یہدی ما کان قبلا، پچھلے سارے گناہوں کی دیوار کو گرا دیتا ہے. دوسرا، ہم نے کلیم اللہ، اللہ کے کلیم سے مقابلہ کیا ہے، اس کا تقاضا تو یہ تھا ہم پہ فوراً عذاب آ جاتا کہ ہم پیغمبر کے مقابلے میں آئے. ہم ایمان لائیں گے اللہ یہ گناہ بھی ہمارا معاف کر دے گا. دیکھو جس کے دل میں ایمان ہوتا ہے نا اس کو مغفرت کی بہت فکر ہوتی ہے. آج لوگ آتے ہیں مختلف مسائل لے کر، مفتی صاحب میرے ساتھ یہ مسئلہ چل رہا ہے اس کے لیے دعا کریں، مفتی صاحب میرے ساتھ کاروبار نہیں چل رہا یہ دعا کریں، مفتی صاحب میرے گردے میں پتھری ہو گئی ہے دعا کریں، مفتی صاحب میرے گھٹنے کے مسئلے چل رہے ہیں دعا کریں، وغیرہ وغیرہ. ایسے بہت کم لوگ ہوتے ہیں جو کہتے ہیں مفتی صاحب آپ دعا کرو اللہ میرے پچھلے سارے گناہوں کو معاف کر دے. ہمارے نبی کے پاس زیادہ کیسز یہ والے آتے تھے، آخرت والے. اور ہمارے نبی بھی جب صحابہ کو کسی عمل پہ ترغیب دینا ہوتی نا تو آپ فرماتے یہ کام کرو اس سے گناہ معاف ہوں گے، یہ کام کرو اس سے گناہ معاف. آج ہم جب کسی کو کسی عمل کی ترغیب دیتے ہیں، یہ کام کرو پیسے میں برکت ہوگی، یہ نیکی کا کام کرو صحت اچھی ہوگی، روزہ رکھو کولیسٹرول کم ہوگا، ہے بھائی. صحابہ کو ترغیب دینے کے لیے، حالانکہ وہ گناہ نہیں کرتے تھے، وجہ کیا تھی؟ ان کو پتا تھا مغفرت اللہ کی نعمتوں میں سے سب سے بڑی نعمت ہے. قیامت کے دن معافی تلافی ہو جائے، اس سے بڑی کوئی نعمت ہو نہیں سکتی ہے. نبی صلی اللہ علیہ وسلم نے ایک مجمع میں اعلان کیا کہ قیامت کے دن 70,000 لوگ وہ بغیر حساب کتاب کے جنت میں داخل ہوں گے جو تعویذ گنڈوں سے بچتے تھے، اللہ پہ کامل توکل کرتے تھے. اور کامل توکل کیا، اور بھی اس میں آپ نے صفات بیان کی. حضرت عکاشہ فوراً کھڑے ہو گئے، یا رسول اللہ آپ اللہ سے دعا کریں، اللہ مجھے بھی انہی لوگوں میں شامل کر دے. ایک دم فکر ہوئی کہ میں بھی ان لوگوں میں آ جاؤں. یہ صحابہ کو فکر، نبی نے فوراً دعا کی، اللہم اجعل عکاشۃ منہم، اے اللہ انہی 70,000 میں عکاشہ کو بھی شامل کر لے. دوسرے صحابی کھڑے ہوئے، یا رسول اللہ آپ دعا کریں، اللہ مجھے بھی ان لوگوں میں کر لے. آپ نے کیا فرمایا؟ سبقک بہا عکاشہ، تم پہ سبقت لے گئے. یعنی یہ قبولیت انہی لوگوں کے لیے ہے جو آخرت پہ زیادہ حریص ہے. تو سب سے زیادہ حریص تو وہی ہوگا جو سب سے پہلے کھڑے ہوئے. تو یہ صحابہ کرام کی کیفیت تھی. آج وظیفے پڑھ رہے ہیں، میرا فلاں کام ہو جائے، میرا یہ والا کام ہو جائے. بھائی اپنے آپ کو اللہ کے حوالے کر دو، اللہ کو راضی رکھنے کے لیے ذکر کیا کرو. آخرت میں دنیا بھی مانگو اللہ سے، لیکن آخرت زیادہ مانگو، اللہ کی رضا کی فکر زیادہ کرو. اللہ آپ کے کام خود ہی بنائے گا، نہیں بھی بنے تو صبر کی توفیق دے دے گا اس میں. اب دیکھو جادوگروں کا کام بنا یا دنیا کے لحاظ سے بگڑا؟ بگڑ گیا کام. جادوگروں کا کام تو ایمان لانے کے بعد کاروبار میں برکت ہوئی یا بیڑا غرق ہو گیا کاروبار کا، ہے ختم. لیکن انہوں نے اپنے آپ کو اللہ کے حوالے کر دیا اور کہا کہ جو ہے اب کون کرے گا؟ اللہ. اور اللہ ضائع نہیں کرتا. تقضی مان تقاض، انما تقضی هذه الحیات الدنیا، انا آمنا بربنا لیغفر لنا خطایانا وما اکرہتنا علیہ من السحر واللہ خیر وابقا. یہ بڑی زبردست. کہا کہ اللہ جو بدلہ دے گا وہ تجھ سے زیادہ بھی ہوگا اور ہمیشہ بھی رہے گا. تو جو بدلہ دے گا وہ اللہ کے بدلے سے کم اور ختم، تھوڑے دنوں میں ختم. اللہ جو دے گا وہ تجھ سے زیادہ بھی ہوگا اور ختم بھی نہیں ہوگا. تو بے وقوفی ہے کہ زیادہ کو چھوڑ کے کم پہ راضی ہو جاؤ، ہمیشہ کو چھوڑ کے فنا ہونے والی چیزوں پہ راضی ہو جاؤ. آپ کے لیے شادی میں دو آپشن ہو. ایک خاتون ہے جو کہہ رہی ہے آپ سے شادی کر رہی ہوں، لیکن محلے والوں نے بتایا کہ آپ سے پہلے بھی کئی مردوں سے یہ شادی کر چکی ہے. دو چار دن کے بعد مارکیٹ سے کیا ہو جاتی ہے؟ شارٹ، بھاگ جاتی ہے. اور ایک بیوی وہ ہے جو اس سے خوبصورت بھی زیادہ ہے، اخلاق میں بھی اچھی ہے. لوگ کہہ رہے ہیں یہ خاندانی آدمی کی بیٹی ہے، یہ جب شادی کرے گی تو اس کی ڈولی آئی ہے، کھٹولی نکلے گی، جنازہ نکلے گا، خود تمہیں چھوڑ کے کبھی نہیں بھاگے گی. پہلی والی بدصورت بھی ہے، رپورٹیں بھی کلیئر نہیں ہے اس کی. رپورٹس یہ ہے کہ یہ پہلے بھی کئی دفعہ اس کی شادی ہوئی ہے، طلاقیں لے کے بھاگتی ہے یہ. تو کس سے کرو گے شادی؟ جب تک نوجوان کو شادی کی مثال نہ دی جائے سمجھ میں ہی نہیں بات آتی ہے. وہ جادوگروں کی گھنٹے سے مثال دے رہا ہوں، کوئی سمجھ میں نہیں آئی ہوگی ان، یہ مثال سمجھ میں آ جائے گی. تو جو کالی کلوٹی ہے، جو بدصورت ہے، اندھیرے میں نظر ہی نہیں آتی، وہ اتنی بلیک ہے، تو وہ اور بے وفا بھی ہے. اخلاق اچھے ہوتے تو چلو پھر بھی کہتے ہم، اور دوسری خوبصورت بھی ہے، با اخلاق بھی ہے، با وفا بھی ہے، یعنی اس سے بہتر بھی ہے اور رہنے والی بھی ہے، تو ترجیح کس کو دو گے؟ اور ایسی صورت میں اگر کوئی کہہ رہا ہے پہلی کو ترجیح دوں گا، حالانکہ پتہ بھاگ جائے گی، تو وہ حماق حکیم مختار صاحب رحمہ اللہ تعالی ایسے لوگوں کہتے تھے، انٹرنیشنل گدے کہتے تھے نا وہ لفظ استعمال، انٹرنیشنل احمق. تو یہ انٹرنیشنل گدے ہے یا نہیں ہے؟ اس لیے میرے بھائی مسلمان دنیا کماتا بھی ہے، دنیا میں انجوائے بھی کرتا ہے اللہ کی نعمتیں، لفٹ نہیں کراتا زیادہ دنیا کو، سمجھ رہے ہو؟ دنیا کو زیادہ ویلیو آپ کہو گے پھر کماتا کیوں ہے جب ویلیو نہیں دیتا. دیکھو جب آپ سفر میں ہو तो सफर में कोशिश करते हो बिजनेस क्लास का इंतजाम हो जाए तो बिजनेस में सफर कर लिया जाए, रफीक सफर आपके साथ अच्छा हो, खाना सफर में अच्छा हो। लेकिन ये नहीं होता कि बिजनेस क्लास में सफर कर रहे हो तो सीटों से और एयर होस्टेस से आपको मोहब्बत हो जाए। अब आप ढाका एयरपोर्ट पे उतर रहे हो, आप बोल रहे हो इतनी अच्छी सीटें और एयर होस्ट इतनी अच्छी, मुझे अभी पुरानी वाली नजर आएगी घर जाके, नहीं मुझे ये वाली चाहिए, चल मेरे साथ, और रो रहे हो और लोग कह रहे हैं क्यों रो रहा है, आप अपनी बीवी की और एयर होस्टेस की तस्वीर लगा के दिखा रहे, देखो यार रो नहीं इससे बिछड़ रहा हूं मैं, तो लोग कहेंगे क्या कमबख्त तुझे पता नहीं था कि ये मुसाफिर खाना है, ये जहाज है, इसमें तो सब उतर जाते हैं। पहले से जब तुझे पता था कि ये जहाज है या ये ट्रेन है या ये बस है, ये दिल लगाने की जगह नहीं है, टाइम पास करने की जगह है, तो तू टाइम पास करने के लिए बिजनेस क्लास में सफर कर, ठीक है खाना अच्छा मिलता है, सर्विस अच्छी मिलती है, दिल लगाने के लिए थोड़ी किया जाता है। तो हमें अगर अल्लाह ने दौलत दी है या नहीं दी तो हम कमाएंगे ताकि सफर है अच्छा गुजर जाए। दिल इस दुनिया को, बेवफा दुनिया को लगाने की हमाकत नहीं करेंगे, इतने बेवकूफ थोड़ी है दिल लगा के बैठ जाए। दिल लगाने की दो अलामतें बस वो बयान करके बात खत्म करता हूं। आप कह सकते हो ठीक है जी हम तो दुनिया से दिल नहीं लगाते, भाई दिल लगाने की दो अलामतें, नंबर एक, आप दुनिया को अगर आखिरत पे तरजीह देते हो ना तो इसका मतलब आप दुनिया से दिल लगाते। बाज मौके ऐसे आएंगे एक तरफ अल्लाह रसूल का हुक्म होगा एक तरफ दुनिया होगी, जमात की नमाज है और कस्टमर दुकान पे खड़े हुए, अल्लाह कह रहे हैं मस्जिद में आओ, कस्टमर कह रहे हैं सौदा दो, और आप कस्टमर को छोड़ के मस्जिद में आ जाओ, तो इसका मतलब आपने दुनिया से दिल नहीं लगाया। और अगर आपने कहा नहीं यार पैसा पैसा जमात छोड़ दो, बाज लोग इकट्ठी पांच नमाजें रात को पढ़ रहे होते हैं बैठे, तो इसका मतलब आपने आखिरत जाया कर दी और दुनिया से आपने दिल लगा ली, ये एक अलामत है दिल लगाने की। दूसरी अलामत, छिन जाने पे गम कितना होता है, थोड़ा बहुत गम हर एक को होता है, बिजनेस क्लास से उतरते हुए भी थोड़ा सा गम हो रहा होता है। मुझे अमेरिका हमारे दोस्तों ने बुलाया, बिजनेस क्लास का टिकट दिया, वो अरब की एक एयरलाइन है, मैं नाम नहीं लूंगा वरना लोग समझेंगे किसी कंपनी को प्रमोट करना चाह रहा हूं मैं, उसका बिजनेस क्लास ऐसा कि होश उड़ जाए आदमी की, इतनी खूबसूरत बिजनेस क्लास। मैं जब गया तो वाकई मेरा दिल नहीं कर रहा था उतरने का, हालांकि अमरीका पाकिस्तान से अमरीका कितनी लंबी फ्लाइट है, कितनी लंबी, इतना मजा आया उसमें, ऐसे मजे से सब चीजें आ रही हैं, जो है वो पानी भी आ रहा है, चाय भी कराची वाली चाय मिल रही है, और दाल चावल मछली फलाना, और एटीट्यूड इतना अच्छा, और अपना अलग सेपरेट रूम, आराम से लेटे हुए हैं, जब चाहे बैठे हुए हैं, जब चाहे लैपटॉप खोल के पढ़ लें, कुछ मुताला कर लें, किताब खोल के, इतना सुकून से, फिर नींद ऐसी गहरी, जब मैं उतरा मैंने कहा काश अभी अमेरिका ना आता, ये जहाज दुनिया के तीन चक्कर लगा के अमेरिका पहुंचता। दिल तो लगता है भाई, लेकिन क्या मतलब, जो अमेरिका हमारे दोस्त मुझे लेने के लिए आए हुए थे कि मैं रोता हुआ आ रहा था उनके पास, हाय हाय क्या छीन गया मुझसे, वो रायता अब कहां मिलेगा, वो रूम कहां मिलेगा, वो सुकून कहां मिलेगा। नहीं भाई, पहले से माइंड में था कि यहां से जाना है, तो दुनिया छिनने से कुछ ना कुछ गम हर इंसान को होता है, लेकिन वो लिमिट में होना चाहिए। डिप्रेशन में चले जाना, खुदकुशियों की तरफ चले जाना, पागलों जैसी बातें कर लेना, हम गरीब हैं, हाय हाय हमारा क्या होगा, और आप तो वैसे गरीब हैं भी नहीं, हम बांग्लादेश तो माशाल्लाह काफी इकोनॉमिकली तरक्की कर रहे हैं, लेकिन अमीर हो या गरीब हो दुनिया से दिल लगाने के लिए। तो जब दुनिया और आखिरत टकराएंगे, तरजीह किसको देनी है, आखिरत को। बस इसकी चंद मिसालें देकर वाकई मैं बयान खत्म करता हूं, क्योंकि मिसालें नहीं दूंगा तो फिर बात समझ में नहीं आएगी। पहली मिसाल नमाज की, नमाज के लिए आओगे शैतान खींचेगा आपको, दिल खींचेगा आपको, दुकान खींचेगी, आपने दुनिया को लात मारनी है और नमाज कायम करनी है, करेंगे कि नहीं करेंगे। नंबर दो, खवातीन भी बयान सुन रही हैं, दिल आजकल किसी का नहीं करता औरत का पर्दा करने, पहले जमाने में जो औरत पर्दा नहीं करती थी लोग इज्जत की निगाह से देखते ही नहीं थे, अब जो पर्दा नहीं करती लोग कहते हैं लगता है किसी एजुकेटेड फैमिली से इनका ताल्लुक, पढ़ी लिखी खवातीन, जितनी दौलत आएगी कपड़ों का साइज उतना ही छोटा। आज मालदार औरत के कपड़ों पे पैसा तो लग रहा है, कपड़ा नहीं लग रहा, ऐसा ही है ना। मालदार औरत के लिबास से पैसा लग रहा है, कपड़ा नहीं लग रहा। तो पहले जमाने में जो औरत पर्दा नहीं करती थी, इज्जत नहीं होती थी उसकी, अब ज्यादा इज्जत उसकी, एजुकेटेड है, पढ़ी लिखी है, बोल्ड है, वगैरह वगैरह। आज औरत अगर पर्दा करे तो वो किसके हुक्म पे करेगी? अल्लाह की। वो दुनिया को लात मार दे। और मेरे भाई, बहुत माजरत के साथ, औरत पे चचा साथ भाई से पर्दा भी फर्ज है, देवर से पर्दा भी। देवर शौहर का छोटा भाई और शौहर का बड़ा भाई जेठ, इनसे भी औरत पे पर्दा फर्ज है। तो अब दुनिया और आखिरत जब टकरा रहे हैं, तो हमारी मुसलमान औरतों ने किसको तरजीह देनी है? अल्लाह के हुक्म को तरजीह देनी है। हाँ, ज्वाइंट फैमिली में उस तरह पर्दा नहीं होता जैसे बाहर, बस इतना काफी है कि सर पे चादर रखें, जेठ या देवर का गुजर हो तो पर्दा थोड़ा सा आगे कर लिया, उसके सामने बैठ के गप्पे ना मारें उससे। साली का बहनोई से पर्दा बोलो फर्ज। आप अपनी बेगम जब होती है उससे तो बात नहीं करो, जैसी साली आती है एकदम आपके अंदर एक अजीब से हार्मोन हैं जो हरकत में आ जाते हैं, आपके चेहरे पे चमक आ जाती है भाई, बशर्ते कि वो साली खुश्क साली का शिकार ना हो। खुश्क साली कहते हैं कहत को, बास साली ऐसी होती है कहत ज्यादा होती हैं, लेकिन अगर थोड़ी सी भी वो खूबसूरत है तो बेगम को छोड़ के किधर भाग रहा होता है भाई। ये किस गैर मुस्लिम घरों में हो सकता है? हम मुस्लिम हैं, अल्लाह ने हमारे लिए हमारी बीवी को बनाया है, हमारी साली को नहीं बनाया। तो जिस नियत से साले को देखते हो ना, साला कहीं का, उसी नियत से किसको देखा करो? साली, साली कहीं का। तो साले के लिए तो अजीब से जज्बात होते हैं, साला फिर आ गया, और साली आए तो माशाल्लाह बड़े दिनों बाद आई, उसके लिए क्या होते हैं, बड़े दिनों बाद आई। तो ये अल्लाह की हुदूद है, ये अल्लाह की क्या है, हुदूद है। और क्या है, अल्लाह ने औरत को हुक्म दिया शौहर को सरबराह मान लो। मैंने आर्टिफिशियल इंटेलिजेंस से अपने बारे में पूछा, चार पांच दिन पुरानी बात है, अपने बारे में पूछा ये कौन है, क्या बातें करता है। आर्टिफिशियल इंटेलिजेंस ने कहा ये बंदा कहता है औरतों को कि शौहरों की इताअत किया करो, ये लिखा हुआ है मेरे बारे में। इसके इन बयानात पर ये मुतनाज़े बयान है, कुछ लोग इस राय से इत्तेफाक करते हैं और कुछ इस राय से ये औरत की आजादी के खिलाफ समझते हैं। आर्टिफिशियल इंटेलिजेंस कह रही है कुछ लोग इसको औरत की आजादी के खिलाफ समझते हैं। देखो, कोई भी दुनिया में आजाद नहीं है। इमाम आजाद है क्या? ना। तीन नमाजों में नागे करेगा, कमेटी वाले पूछेंगे भाई क्या हो गया, तनख्वाह तो पूरी ले रहे हो, पूरे तीन नमाजें गोल कर गए, तो आजाद है इमाम? आप कहीं जॉब करते हो, आजाद हो आप? है भाई, आप कहते हो बॉस आजाद है, बॉस भी आजाद नहीं है, वो भी पाबंद है, उसको पता है अगर मैंने निगरानी छोड़ दी तो मेरा बिजनेस गया, वो भी बहुत सो की चापलूसी भी कर रहा होगा, कड़वी कसीली भी बर्दाश्त कर रहा होगा अपनी कंपनी को चलाने के लिए। आजाद तो मेरे भाई दुनिया में कोई भी नहीं होता, नामुमकिन है। अगर औरत शौहर की इताअत से आजाद होगी तो एयर होस्टेस बनेगी, वहां उसका कोई बॉस होगा जो सारा दिन फिर लोगों की खिदमत में लगी रहेगी, किसी कंपनी में जॉब करेगी, वहां मुलाजिम होगी। हमने तो बाहर मुल्कों में अजीब मंजर देखा यार, खवातीन खाना पका भी रही हैं, सर्व भी कर रही हैं, बच्चा भी पाल रही हैं, ये जुल्म नहीं है क्या? किस कदर उसके ऊपर जिम्मेदारियां हैं और मर्द अपाहिज बने हुए हैं। तो औरत को अल्लाह ने जो हुक्म दे दिया शौहर की इताअत करो, ये औरत के फायदे के लिए, ये एक इताअत तुम्हें हजार गुलामियों से बचाएगी। और शौहर को हुक्म दे दिया सारी जिंदगी का नान नफका इसके लिए, और तुम्हारी विरासत में भी इसका हिस्सा है। यहां कुछ खवातीन कहती हैं कि हमारे मियां तो जालिम है और वगैरह वगैरह, हम क्यों इनकी इताअत करें और ये तो हमारे हुकूक अदा नहीं कर रहे। भाई ये तुम्हारे मियां का मसला है, सारी दुनिया के मियां ऐसे नहीं होते, तो इससे इस्लाम का हुक्म खराब थोड़ी हो जाता है। कुछ औरतों को मियां गलत मिल जाते हैं, जोड़ के नहीं होते, हम पल्ला नहीं होते, मास्टर्स लड़कियां मैट्रिक के भागे हुए लड़कों से उनकी शादियां हो रही हैं, ऐसे भी वाकयात आए, मैट्रिक भी बड़ी बात है, मैंने डॉक्टर लड़की का निकाह आठवीं के भागे से करवाया हुआ है, तो जोड़ की शादी हुई है, तो उसका फिर वही हल है कि जब ज्यादा शादी होंगी तो फिर औरतों के लिए आसानी हो जाएगी, तो हर एक को बराबर का जोड़ कर ज्यादा ऐसे में बोलना चाहते हैं, ज्यादा मुनासिब नहीं, तो वो खवातीन फिर जो है नाराज होती है, तो वो उसका हल यह है कि कुफूफ में निकाह हो नहीं रहा। लेकिन सारे मियां ऐसे नहीं होते भाई, कुछ मियां आप जैसे शरीफ भी होते हैं, वो अपनी जिम्मेदारी पूरी कर रहे होते हैं, तो उन मियाओं के बारे में अल्लाह ने हुक्म दिया कि सरबरा घर का कौन होगा, वो वाला मियां जो बुनियादी हुकूक, ऑफिसर तो दुनिया में सही कोई भी नहीं होता, तो ये औरत को हुक्म दिया है, मर्द को हुक्म दिया कि ये मातहत है आपकी, गुलाम और बांदी नहीं है, जिससे मोहब्बत करो, अल्लाह ने इसको बनाया है, किसी और की तरफ तवज्जो। आज खवातीन को सबसे बड़ी शिकायत क्या होती है, मर्दों के शोहरों के नाजायज ताल्लुकात, लड़कियों से दोस्तियां, बहुत दिल पे आरे चलते हैं औरत के, इस तो इसको अल्लाह ने हराम करार दिया है। मर्द को अल्लाह ने हुक्म दिया दाढ़ी काटने का या रखने का, हिम्मत करके रख लो मेरे भाई, क्या ख्याल है भाई, कोई टैक्स नहीं है इसके ऊपर, कोई वजन नहीं ज्यादा बढ़ जाता। मुफ्ती मोहम्मद शफी साहब के पास एक साहब आए, कहने लगे वो दो चार मौलवी हैं, इतनी बड़ी बड़ी दाढ़ियां और उछल कूद मचाई दी उन्होंने, वो कोई वर्जिश कर रहे थे ना, इतनी बड़ी बड़ी दाढ़ियां रखे उछल रहे हैं। तो हजरत मुफ्ती शफी साहब रहमतुल्लाह ने फरमाया कि दाढ़ी का वजन तो एक छटाक भी नहीं होता भाई, उसको रख के उछलना कौन सा मुश्किल काम है, या तो इतना वेट होता ना कि उछलना नहीं जाता, लोगों को दाढ़ी वाले के हर काम पे एतराज होता है। एक दाढ़ी वाले जा रहे थे गाड़ी में, कहीं बेचारी किसी खातून को गलती से टक्कर हो गई, तो खातून ने कहा इतनी बड़ी गाड़ी रख के टक्कर मारते हो, इतनी बड़ी दाढ़ी रख के टक्कर मारते हो, शर्म नहीं आती? उन्होंने कहा मोहतरमा ये दाढ़ी है ब्रेक नहीं है, ये दाढ़ी है ब्रेक नहीं, तो हिम्मत करके क्या कर लो, दाढ़ी बढ़ा लो, अल्लाह ने हुक्म दिया है। देखो सिख लोगों को मैंने कनाडा में देखा, पैदाइश से लेके मौत तक कहीं के बाल नहीं काटते, कितना मुश्किल हुक्म है ये, कहीं के बाल नहीं काटते, रखते हैं मौत तक, उनके मजहब ने कहा वो करते, हमें तो शर्म आनी चाहिए, हमारे मजहब ने तो सिर्फ ये कैदारी बढ़ा दो, बाकी तो बाल काटने का हुक्म दिया हमें, सर के बाल में इजाजत दे दी, काटो रखो तुम्हारी मर्जी है, सिर्फ एक हुक्म दिया दाढ़ी बढ़ा दो, तो क्या जा रहा है भाई, इसमें कौन सी टेंशन है, तो हिम्मत करके रख लो, ये हल्का हुक्म नहीं है, अब पैगंबर का ऑर्डर है ये। और अल्लाह ने हमें हुक्म दिया सूद मत खाओ, अल्लाह ने हमें हुक्म दिया चोरी मत करो, अल्लाह ने हमें हुक्म दिया मुआहिदों की पाबंदी करो, झूठ मत बोलो, ये बहुत सारे अहकाम है मैंने तो मोटे मोटे, और एक आखिरी हुक्म जिसमें आज नौजवान बहुत मुब्तला है, बेहयाई। अल्लाह ने हमारे लिए औरत के पास जाने के लिए निकाह के अलावा कोई और रास्ता नहीं रखा। फोहश फिल्में देख के अपनी ख्वाहिश पूरी करना, लड़कियों से दोस्तियां लगाना, नाइट क्लबों में जाना, डांस पार्टियों में जाना, किसी भी तरह से औरत से रिलेशन कायम करोगे, दुनिया की थोड़ी देर की लज्जत मिल जाएगी, आखिरत आपसे हमेशा के लिए रूठ जाएगी। मुसलमान अफीफ और पाक दामन होता है, अपना दामन गैर औरतों से दागदार नहीं करता। तो अल्लाह ताला से दुआ है जो कुछ कहा अल्लाह मुझे भी आप सबको इस पर अमल की तौफीक अता फरमाए, जो कमी को ताहिया हो गई अल्लाह ताला माफ फरमाए। सुबह आप लोग मुसाफे के लिए आगे ना बढ़े, रश बहुत ज्यादा है, निकलने में बहुत मुश्किल होगी, तो इसलिए बेहतर यही होता है कि ना खुद तकलीफ में आए ना दूसरों को तकलीफ दें। दुआ मैंने कर ली है, फिर कभी हाथ उठा के भी दुआ मांग लूंगा। अल्लाह सबको दुनिया और आखिरत की बरकतें दे, हर तरह की परेशानियों से, गमों से अल्लाह हम सबको बचा के रखे।